देखि रुँदा रुँदै आँखा पनि सुकेको छ, युगौं देखि रुँदा रुँदै आँखा पनि सुकेको छ, नारा लगाउँदा तिम्रो घाँटी पनि दुखेको छ, नारा लगाउँदा तिम्रो घाँटी पनि दुखेको छ, युगौं देखि रुँदा रुँदै आँखा पनि सुकेको छ, तर सुन अँध्यारोमा भित्ता छाप्न नछोडौं है, तर सुन अँध्यारोमा भित्ता छाम्न नछोडौं है, यसै भित्तामा नै कतै ढोका पनि लुकेको छ, यसै भित्तामा नै कतै ढोका पनि लुकेको छ, नारा लगाउँदा तिम्रो घाँटी पनि दुखेको छ, हस्तरेखाको यो खाई ठेलाले नपुरी हुन्न, हस्तरेखाको यो खाई ठेलाले नपुरी हुन्न, दृढ संकल्प अगाडि सधैँ भाग्य झुकेको छ, दृढ संकल्प अगाडि सधैँ भाग्य झुकेको छ, नारा लगाउँदा तिम्रो घाँटी पनि अरू कति पर्खिने हो, अधै भयो उठ हिँड, हामीले नै गर्दा हाम्रो यात्रा पनि रोकेको छ, हामीले नै गर्दा हाम्रो यात्रा पनि रोकेको छ, युगौंदेखि रुँदा रुँदै आँखा पनि सुकेको छ, नारा लगाउँदा तिम्रो घाँटी पनि दुखेको छ। एक साताको बिछोडको नमिठो बसाइपछि तपाईँलाई हार्दिक हार्दिक स्वागत छ मित्रहरू। कार्यक्रम त्रिवेणीको प्रतीक्षारत रहनुभएका मेरा आदरणीय श्रोता मित्रहरू, यति बेला उपस्थित भइसकेका छौं प्रविधितर्फ बसेर साथ दिनको लागि तम तयार हुनुहुन्छ साथी प्रेम लुइटिल र म कार्यक्रम प्रस्तुता धनराज वास्तविक। आदरणीय मनहरू, हरेक साताको मंगलबार राति 9 बजेको राजधानी खबर पछि करिब करिब 10 बजेसम्म तपाईँकै प्रिय रेडियो स्टेशन नेपाल एफएम 91.8 उपत्यका र उपत्यका आसपासका करिब करिब 25 वटा जिल्ला र त्यसै गरी यस नेटवर्कसँग सामेल रहेका देशैभरिका विभिन्न रेडियो स्टेशनहरू मार्फत यो कार्यक्रम एकसाथ श्रवण गरिरहनु भएको छ। त्यसै गरी हाम्रो अफिसियल वेबसाइट www.nfm.com.np लगन गरेर संसारको जुनसुकै कुनामा यति बेला तपाईँले श्रवण गरिरहनु भएको छ कार्यक्रम त्रिवेणी। कार्यक्रम त्रिवेणी नेपाली गजल गीत संगीतहरूको साझा संगम हो र नेपाली साहित्यिक विधा गेडीको साझा संगम हो। यी हामी विविध सृजनाहरू वाचन गर्छौं र स्रष्टासँग भलाकुसारी गर्छौं, परिचय गर्छौं, स्रष्टा चिनारीको कार्यक्रम पनि यसै कार्यक्रममा गाभेका छौं, मिसाएका छौं। आज एकजना अतिथि लिएर आएको छु, उहाँका मिठा मिठा गजलहरू, दमदार गजलहरू र केही प्रसंगमा हामी भलाकुसारी गर्नेछौ। यो सिलसिला करिब 45 मिनटको अवधिसम्म चल्नेछ। म एकैछिन पछाडि उहाँको परिचय दिनेछु, त्योभन्दा पूर्व कार्यक्रमको दैलो उगारौं एउटा सांगीतिक अभिव्यञ्जनाबाट, त्यसपछि हामी आउँछौ हाम्रो साथमा रहनु होला।
मेरो राम कहानी त्यो एक दिन को घाम सयौ दिन को पानी लो सुनाम भन्छु मेरो राम कहानी दिन अघि बढे धरती मलाई खाल दुखन मरो आँसु रिच्या भनेरा तर आँसुले नै मलाई नै बगाउँछ यो विधवाको सिउँदो मेरो जवानी त्यो एक दिनको घाम सयौ दिनको पानी लो सुनाम भन्छु मेरो राम कहानी मैले बाँचे हेरे मैले आगमाथि पनि नाचे हेरे जीवनलाई सारै तिर बाट हेरे केवल म पुरानो
गाए यही गीत साथे पछिलाए निशानी जो एक दिन को घामा सयौ दिन को पानी लौ सुनम भन्छु मेरो राम कहानी।
आदरणीय मनहरू, यो सांगीतिक अभिव्यञ्जनापछि तपाईँलाई हार्दिक हार्दिक स्वागत छ। कार्यक्रम त्रिवेणी हो नेपाल एफएम 91.8 मा तपाईँले सुनिरहनु भएको छ। मित्रहरू, यो कार्यक्रम यही बेला यही समयमा तपाईँले सुन्न भ्याउनु भएन, सुन्न छुटाउनु भयो भने चिन्ता नलिनुहोस्। तपाईँले चाहेको बेला जुनसुकै समय तपाईँलाई पाएको पर्छ त्यो समयमा सुन्नका लागि चिसापानी नेपाल बलक र त्यसै गरी आनी बानी बलक हामी दुईवटा बलकमा यो कार्यक्रमलाई डाउनलोड गरेर सुन्ने व्यवस्था गरेका छौँ। तपाईँलाई हामी सुन्न र डाउनलोड गरेर हामीलाई कार्यक्रम प्रतिका सुझाव सल्लाह दिएर सहयोग गर्न हामी हार्दिक अनुरोध गर्छौँ। मित्रहरू, अब लागौँ कार्यक्रमका आजका आकर्षक बिन्दुतर्फ र आजका पाहुना हुनुहुन्छ शेखर अस्तित्व। शेखर अस्तित्व ले सिर्जना गर्नुभएको सुन्दर गजलमा आवाज मिसाएर मैले आजको कार्यक्रमको दैलो उभारेको हुँ। ढिला गर्दिन कार्यक्रम त्रिवेणीमा म हतारिएको छु शेखर अस्तित्वसँग भलाकुसारी गर्न र उहाँलाई यस कार्यक्रममा स्वागत गर्न। म हतारिँदै शेखर अस्तित्वजीलाई हाम्रो कार्यक्रम त्रिवेणीमा हार्दिक स्वागत गरे।
धन्यवाद धनराजी, सबैलाई मेरो नमस्कार।
सन्चै हुनुहुन्छ?
एकदम आराम।
बालाघाट मध्य प्रदेश भारतमा जन्मिनुभयो। जसरी तपाईँको भारतमा जन्म भएर पनि नेपाली साहित्य गजल विधामा अग्रणी स्थानमा तपाईँको नाम आउँछ, हामी खुसी व्यक्त गर्छौँ यहाँनिर। तपाईँ हाल करिब करिब 10 वर्ष यता मुम्बईमा बसोबास गर्दै आउनु भएको छ, मुम्बईमा बस्नुहुन्छ, आज यो नेपालको राजधानी काठमाडौँमा आउनु भएको छ। के को सिलसिलामा काठमाडौँ पुग्नुभयो अर्थात् नेपाल पुग्नुभयो?
हजुर, यहाँ अहिले मोती जयन्तीको उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सवको आयोजना थियो। 5, 6, र 7 गते गरेर यो आफ्नो के अरे त्यसै भदौ 5, 6, र 7 गते अनि त्यसै कार्यक्रमको सिलसिलामा म यहाँ आएको छु।
तपाईँलाई अतिथिको रूपमा निम्ता भएको थियो?
हजुर।
र त काठमाडौँमा पुग्नुभयो अर्थात् नेपालमा?
हजुर, बिल्कुल।
कस्तो लाग्यो?
एकदम राम्रो। नेपालको बसाई, नेपालको यात्रा जहिले पनि मेरो लागि अत्यन्त सुखद, अत्यन्तै मलाई हृदयस्पर्शी, मेरो मन छुने हुन्छ। यहाँका स्मरणहरू, यहाँका साथीहरू, यहाँको प्रत्येक यहाँ बिताएको क्षण होइन एकदमै मलाई मनपर्छ। नेपाल आउन मैले जहिले पनि रुचाउँछु र बस यही चाहन्छु कि पटक पटक यहाँ आउने अवसर मिलोस्।
हामी यो कामना गर्छौँ कि तपाईँलाई पटक पटक फेरि पनि सफर नेपालतिर दोहोरियोस् हामी कामना।
हजुर, थ्याङ्क यू।
अनि भारतको मुम्बईमा बस्नुहुन्छ, भारतको गजल साहित्य र नेपाली गजल साहित्यको बीचमा तुलना गर्दाखेरि कस्तो अन्तर पाउनुभयो?
हेर्नुहोस् धनराजी, सर्वप्रथम मैले एउटा कुरा भन्न चाहन्छु कि गजलको 1400 वर्ष पुरानो इतिहास
छ होइन
त। अनि त्यो हिसाबले हेर्दाखेरि त्यसपछि भारतमा गजल आयो अनि भारतमा पनि गजलको भनौँ सदियौँ पुरानो इतिहास छ होइन। अब हाम्रो नेपाली गजलको इतिहास त्यति पुरानो छैन होइन, त एक तरिकाले भनौँ कि हिन्दी गजल, हिन्दी उर्दू गजल अथवा अरबी फारसी गजलको साथमा नेपाली गजलको पहिलो कुरा त तुलना भन्नाले, यो जो तुलनात्मक जो शब्द छ नि यो ठिक छैन। तुलना त पहिलो कुरा गर्नै हुँदैन किनभने नेपाली गजलको आफ्नो ठाउँ छ होइन, नेपाली गजलको आफ्नो स्थान छ, हिन्दी उर्दू गजलको एक आफ्नो स्थान छ होइन। तिनीहरू हिन्दी उर्दूका गजल धेरै पुराना, धेरै सशक्त भन्नाले अब त्यो त अब बेला बेलामा एक से एक सब हस्ताक्षरहरू आउँछन्, तिनीहरूले आफ्नो योगदान दिन्छन् अनि समयको अनुसार कुनै पनि कुरा, कुनै पनि विधा भनौँ परिपक्व हुँदै जान्छ। अनि त्यसैले गर्दा अब हाम्रो नेपाली गजल अब एकदम भनौँ भर्खरकै हो, अब आफ्नो अझै राम्रो हुँदै गइराखेको छ होइन, अनि भविष्यमा आउने समयमा यो अझै सशक्त हुँदै जानेछ भन्ने मैले आशा गरेको छु।
जे होस्, सदियौँ पुरानो गजल इतिहास बोकेको भारत र त्यसकै काखमा एउटा नेपाल र नेपाली गजल जसरी अगाडि बढिरहेको छ यसको इतिहास राम्रो हुने देख्नुहुन्छ।
एकदम राम्रो छ, नेपालमा गजलको इतिहास पनि एकदम राम्रो छ अनि भविष्य त झन् राम्रो छ।
शिखरजी, जस्तो तपाईँ भारतबाट नेपाल यो जो अन्तर्राष्ट्रिय गजल महोत्सव 5, 6 र 7 गते सम्पन्न भयो,
हजुर,
नेपालमा जो अन्तर्राष्ट्रिय गजल महोत्सव भयो, यो गजलमा तपाईँ के अपेक्षा बोकेर आउनुभएको थियो, त्यो अपेक्षा अनुसारको फल पाउनु भयो कि भएन? नेपालमा
जतिको मैले अपेक्षा बोकेर आएको थिएँ त्योभन्दा बढी अपेक्षा होइन, फल लिएर जाँदैछु, आशा लिएर जाँदैछु र आफ्नो हृदयमा खुसी लिएर जाँदैछु, किनभने नेपाली गजलका सम्पूर्ण शीर्ष हस्ताक्षर भनौँ होइन कि एकदम पुनर्जागरण कालदेखि अहिलेसम्मका नेपाली गजलको सेवा गर्दै आउनुभएका होइन सम्पूर्ण गजलका भनौँ हस्ताक्षरहरू बुम दाई हुनुहुन्थ्यो, घनश्याम दाई हुनुहुन्थ्यो, रवि प्राञ्जल दाई, करुण थापा दाई होइन, आफ्नो के अरे ज्ञानु आकर पौडेल दाई होइन, कतिपय नाम मैले होइन धेरै स्रष्टा भन्नाले यस्तो सोच्नुहोस् कि नेपाली गजलको सम्पूर्ण इतिहास त्यहाँ एक प्रकारले उपस्थित थियो अनि सबैलाई मैले एउटै स्वरमा बहरबद्ध गजलको लयबद्ध गजलको समर्थन गर्दै गराउनका लागि होइन गर्दै मैले त्यहाँ देखेँ सबैको अभिव्यक्ति ललिजन रावल दाई होइन आफ्नो ज्ञानु आकर दाई सबैजनाको सबै स्रष्टाहरूको जुन लयबद्ध बहरबद्ध गजलको विषयमा जो सबैजनाको एकमत देखेँ अनि धेरै खुसी भए होइन
यो खुसीलाई हामी पनि अझ खुसी प्रदान गर्न चाहन्छौँ। तपाईँको खुसी निरन्तर अगाडि बढ्दै जाओस् है। अब तपाईँको व्यक्तिगत कुरातिर लागे म, गजल साहित्यको यात्रा थालनी गरेको वर्ष कुन हो, याद छ तपाईँलाई?
वर्ष त कुन हो त्यो ध्यान छैन मलाई, तर म 6th क्लासमा थिएँ त्यति बेला, 6ौं क्लासमा पढ्दै
थिएँ।
हजुर हजुर,
तपाईँ आफ्नै व्यक्तिगत एउटा त्यो रुचि भएर लाग्नुभयो या प्रेरणा भन्ने हुन्छ नि, कसैको उत्प्रेरणाबाट कसैको एउटा ल यो पनि गर्नुपर्छ है भन्ने किसिमले लाग्नुभयो?
हजुर, त्यो दुइटै कुरा हो, रुचि पनि हो प्रेरणा पनि हो, किनभने मेरो बुवा आफै राम्रो लेख्नुहुन्थ्यो गजल गीत कविता, मेरो बुवाले गर्दा अब उहाँलाई मैले आफ्नो प्रेरणा स्रोत पनि भन्छु, मेरो गुरु पनि प्रथम गजलको गुरु बुवा नै हुनुहुन्छ मेरो हुनुहुन्थ्यो, अनि उहाँले नै उहाँबाट नै प्रेरणा पाएर अनि उहाँले नै मलाई अलिअलि मेरो सुरुवाती कदम भनौँ त्यहीँबाट सुरु भयो अनि रुचि बुवाको हुँदाखेरि अनि मेरो पनि रुचि भयो अनि आफ्नै आँखा अगाडि बुवा हुनुहुन्छ अनि उहाँबाट नै मैले प्रेरणा ग्रहण गरेँ, शिक्षा ग्रहण गरेँ गजलको सुरुवाती।
एकदमै युवा देखिनुहुन्छ, यो युवा उमेरमा आइपुग्दासम्म सानै कक्षाबाट सानै उमेरबाट गजल लेख्न थालनी गरेको इतिहास तपाईँले बताउनु भयो, गजल कृतिहरू प्रकाशित गर्नुभएको छ?
अहिलेसम्म मैले कुनै पनि प्रकाशित गरेको छैन।
तयारी
तयारी भनौँ, अब इच्छा छ तर तयारी भनौँ यस्तो खासै केही छैन।
हुन त सङ्ग्रह किताब निकाल्नु मात्रै ठुलो कुरा होइन, तर धेरै स्रष्टाहरू यस्तो हुनुहुन्छ जहाँ साहित्यको विकास उन्नयनका लागि ठुलो योगदान दिनुभएको छ तर उहाँका रचनाहरू सङ्ग्रहित छैनन्, यसको एउटा ज्वलन्त उदाहरण तपाईँ पनि हो। मैले प्रश्न जोड्न खोजेँ, प्राय भारतमा बसेर तपाईँ भारतकै नागरिक भएर एउटा नेपाली गजलका बारेमा विभिन्न प्रसङ्गहरू उठाउँदै आइरहनु भएको छ, कहिलेकाहीँ फेसबुकका भित्तामा पनि त्यो कुरा आउँछ, यो यसको कारण चाहिँ के?
कारण के हो भने हेर्नुहोस्, वर्तमान समयमा जस्तो तपाईँले अघि भन्नुभएको थियो हिन्दी र नेपाली गजलको तुलनाको विषयमा होइन, अनि वर्तमानमा के भएको छ भने नेपाली गजलमा अलिअलि एउटा भ्रमको स्थिति थियो, बहरको विषयमा भनौँ, लयबद्ध गजलको विषयमा भनौँ, अब मैले एउटा नयाँ शब्द पनि सुनिराखेको छु आधुनिक गजल भन्ने होइन, त मूल कुरा के हो भने मलाई लाग्छ कि कुनै पनि विधा हुन्छ अथवा होस् त्यसको जो मूलभूत संरचना हुन्छ त्यसभित्र रहेर त्यो विधाको रचना गर्दा राम्रो हुन्छ होइन, अनि त्यो अलिकति साथीहरूमा मैले भ्रम देखेको थिएँ, नयाँ स्रष्टाहरूमा, नयाँ पुस्ताका आउने स्रष्टाहरूमा, अनि तिनीहरूलाई मार्गदर्शन गर्ने मैले आफ्नो होइन एउटा गजलको सेवक हुनुको नाताले मेरो कर्तव्य ठाने अनि आफ्नो तर्फबाट सानो प्रयास गर्न खोजेको हो, बस त्यति मात्रै हो। हजुर, हुन त म पनि एउटा गजलको विद्यार्थी नै हुँ, तर मलाई के लाग्छ कि म भन्दा अब पछि आउने जुन पिँढी छ तिनीहरूलाई आफूले जति जानेका छौँ त्यति कुरा तिनीहरूसँग सेयर गर्नुपर्छ।
हजुर, होइन, यति बेला जति श्रोताहरूले सुन्नु भएको छ शिखर अस्तित्वका गजल आफ्नै आवाजबाट सुन्न पाए भन्ने धेरैको प्रश्न होला, यो मेरो प्रश्न होइन। मैले अनुरोध गरेँ कार्यक्रम त्रिवेणीमा तपाईँको आवाज तपाईँकै गजलमा मिसाउनको लागि सुरु गर्नुहोस् तपाईँको गजल।
एउटा गजल मेरो यो सङ्कटकालको बेलाको गजल हो।
खोसिँदैछ त्यो तिम्रो भाग्यको आकाश पनि, खोसिँदैछ त्यो तिम्रो भाग्यको आकाश पनि, खोसिँदैछ त्यो तिम्रो भाग्यको आकाश पनि, छैन तिमीलाई अझैसम्म यो आभास पनि, छैन तिमीलाई अझैसम्म यो आभास पनि। नसामा उम्लिरहने रगत हिउँ बन्यो क्यारे, नसामा उम्लिरहने रगत हिउँ बन्यो क्यारे, नसामा उम्लिरहने रगत हिउँ बन्यो क्यारे, यस्तो चिसो हुँदैन कहिले कुनै लास पनि, यस्तो चिसो हुँदैन कहिले कुनै लास पनि, भिख मागेर टाँसे जस्तो छ तिम्रो हाँसो, भिख मागेर टाँसे जस्तो छ तिम्रो हाँसो, भिख मागेर टाँसे जस्तो छ तिम्रो हाँसो, यहाँ त शोक सभा जस्तो छ उल्लास पनि, यहाँ त शोक सभा जस्तो छ उल्लास पनि। यथार्थ सङ्ग यदि खोस्ने आँट छैन भने, यथार्थ सङ्ग यदि खोस्ने आँट छैन भने, यथार्थ सङ्ग यदि खोस्ने आँट छैन भने, स्वप्न झैँ हुन्छ गाँस बाँस र कपास पनि, स्वप्न झैँ हुन्छ गाँस बाँस र कपास पनि। अन्तिम शेर गजलको, कि मात्र खुट्टाले सगर माथा चढ्न मिल्दैन, मात्र खुट्टाले सगर माथा चढ्न मिल्दैन, मात्र खुट्टाले सगर माथा चढ्न मिल्दैन, शिखरमा पुग्नलाई चाहिन्छ विश्वास पनि, शिखरमा पुग्नलाई चाहिन्छ विश्वास पनि। खोसिँदैछ त्यो तिम्रो भाग्यको आकाश पनि, छैन तिमीलाई अझैसम्म यो आभास पनि।
थ्याङ्क यू। निकै सुन्दर गजल अनि सुमधुर आवाज मिसाउनु भयो, र नेपाली यति बेला गजल श्रष्टाहरूले धेरैले सुन्नु भएको छ यो कार्यक्रम शिखर अस्तित्वको बारेमा। मैले फेसबुकमा पनि यो कार्यक्रममा शिखर अस्तित्व आउँदै हुन्छ भनेर जानकारी गराइसकेको छु। जो होस्, तपाईँको आवाज तपाईँका गजल धेरै सुन्नेछौँ फेरि पनि अलिकति व्याख्या र विशेषणमा र भलाकुसारीमा लागौँ। यो तपाईँको गजल गायन, तपाईँका बहरबद्ध यी जुन गजलहरू छन्, लयबद्ध जुन गजलहरू छन्, यिनीहरूकै सेरीफेरीमा रहेर कुरा गर्न चाहेँ। तपाईँ एउटा भारतीय नागरिक भएर पनि यति प्रष्ट नेपाली भाषा बोल्नुहुन्छ, प्रष्ट नेपाली भाषामा गजलहरू लेख्नु भएको छ, धेरै खुसी छौँ हामी, खुसी व्यक्त गर्न चाहन्छु।
धन्यवाद।
जस्तो तपाईँले एक दिनको कुरा हो, मैले याद गरेको छु, तपाईँको फेसबुकको भित्तामा तपाईँले लेख्नु भएको थियो, व्यक्तिगत र कुनै पनि दुष्टता नभइकन नेपाली एउटा सर्जक डाक्टर निरजको गजल संग्रह, निरज भट्टराईले लेख्नुभएको लेख्नुभएको जुन गजल संग्रह तलास थियो, तलास हो त्यसको नाम, यसलाई म व्यक्तिगत रूपमा गजल संग्रह मान्न सक्दिनँ, क्षमा चाहन्छु भन्नुभएको थियो।
हजुर, अत्यन्त दुःखका साथ भनेको थिएँ त्यो कुरा मैले।
यो गजल संग्रहको कमजोरी हो या गजलका नियमहरू यो गजलमा समावेश नभएका कारणले गर्दा तपाईँले यो भन्न सक्नुभएको हो?
हजुर, मेरो सानो बुझाइको अनुसार हेर्नुहोस्, मैले त्यो उसमा लेखेको थिएँ कि म अत्यन्त दुःखका साथ यो कुरा भन्दैछु, किनभने डाक्टर नीरज भट्टराई मेरो अत्यन्त प्रिय, अत्यन्त स्नेही मेरो भाइ भन्नुहुन्छ, मैले होइन उहाँलाई भाइ भन्छु, मेरो अत्यन्त माया गर्छु उहाँलाई, उहाँले पनि मलाई अत्यन्त माया श्रद्धा गर्नुहुन्छ। अर्को कुरा के भन्न चाहन्छु भने तलासको कुरा गर्नुहुन्छ, कुरो कि तलास अत्यन्तै गहन, गम्भीर, ठोस अनि एकदम कन्टेन्ट भएको त्यस्तो त्यो सङ्ग्रह हो, होइन? त्यसका रचनाहरू अनि अभिव्यक्ति, विषयवस्तु, प्रत्येक कुरा हेर्दाखेरि
त्यति हुँदाहुँदै
एकदम, हाँ, मैले त्यो जम्मै कुरा पनि भनेछु त्यो आफ्नो स्टेटसमा कि अत्यन्तै गुढ, गहन, गम्भीर र सबैले चिन्तन मनन गर्नुपर्ने विषयवस्तु, त्यसको अन्दाजे बयाँ ठोस तरिकाले, होइन? त्यति हुँदाहुँदै जुन मूलभूत संरचनागत जुन बहर भन्ने जुन कुरा हुन्छ नि हजुर, लय होइन, लय भनौँ, छन्द भनौँ, बहर भनौँ, मिटर
भनौँ,
त्यो के हो प्राथमिक कुरा हो गजलको, है? अनि के हुन्छ भने धेरैजना साथीहरूले अब त्यस विषयमा अलिकति भ्रममा छन् भनौँ, अथवा जानकारीको अभाव हुन्छ, त्यसले गर्दा बहरलाई त्यति महत्व दिएका छैनन् केही कतिपय साथीहरूले, होइन? अनि तिनीहरूसँग मैले अनुरोध गरेको छु, निवेदन पनि गरेको छु कि लयमा लेख्नु होला, बहरमा लेख्ने प्रयास गर्नु होला, किनभने बहर के हो प्राथमिक कुरा हो। हेर्नुहोस्, प्रत्येक गजल स्रष्टालाई थाहा हो कि अथवा थाहा हुन्छ कि कुनै पनि गजलको मिश्रामा अथवा शेरमा भनौँ, शेरको कुनै पनि मिश्रामा काफिया रदिफ कहाँ आउँछ, रदिफ आउँछ सबैभन्दा लास्टमा, होइन? कुनै पनि जस्तो मिश्रा छ, जस्तो कि यो खोसिँदैछ त्यो तिम्रो भागको आकाश पनि, छैन तिमीलाई अझैसम्म यो आभास पनि, पनि पनि हो यो रदीप भयो, ठिक छ? अब यो रदीप कहाँ आयो, वाक्यको एकदम अन्तिममा,
पुच्छरमा,
होइन, पुच्छरमा आयो, त्यहाँभन्दा अगाडि के आयो, काफिया, जस्तो कि आकाश पनि आभास पनि, यो आकाश र आभास के हो, काफिया भयो, होइन? त्यो सबैभन्दा लास्टमा रदीप आयो, त्यो भन्दा अलि अगाडि, जस्ट अगाडि काफिया आयो, अनि काफिया भन्दा अगाडिको के त, काफिया भन्दा अगाडिको के हो, अनि त्यो हो मैले भन्न खोजेको कि त्यो हो बहर, त्यो हो लय, किनभने जतिखेर तपाईँको मन मस्तिष्कमा गजल फुर्छ, होइन, कि तपाईँको कल्पनामा गजलको जन्म हुन्छ, अनि जतिखेर तपाईँले आफ्नो गोजीबाट कलम निकालेर कागजमा लेख्नको लागि टक्क अडाउनुहुन्छ, त्यति बेलादेखि नै तपाईँको गजलको बहरको सुरुवात हुन्छ, बुझ्नुभयो? बहरको सुरुवात तपाईँले पेन कागजमा अडाउने बित्तिकै लेख्नको लागि जहाँबाट सुरु गर्नुहुन्छ त्यहीबाट बहर सुरु हुन्छ, किनभने तपाईँले के रुक्नुमै लेख्नु पर्यो, कुनै न कुनै गण भनौँ, छन्दको हिसाबले भन्दाखेरि गण भनौँ, होइन? त्यो गणको त सुरुवात गर्नु पर्यो, होइन? त्यहीबाट सुरु हुन्छ नि, त्यहीबाट रुक्न अर्कान हामीले जुन भन्छौँ एउटा लयको सुरुवात त त्यहीबाट हुन्छ नि, हो कि होइन?
जो गजलका
अनि त्यसैको लागि मैले अलिकति भने थिएँ कि मैले सबै कुरा हुँदाहुँदै पनि अत्यन्त दुःख छ मलाई त्यो कुराको,
ठिक छ? यो प्रसङ्ग हामीले,
अनि मैले उहाँसँग आशा पनि गरेको थिएँ कि अब भविष्यमा अझै राम्रो यसको आशा पनि गर्छु भनेर, होइन? यसमा कुनै पनि चित्त दुखाउने कुरा छैन, उहाँ मेरो एकदम प्रिय भाइ हुनुहुन्छ, राख्छु मेरो
यो प्रसङ्गलाई यही रोके। शेखर अस्तित्वज्यू हुनुहुन्छ आज हाम्रो कार्यक्रम त्रिवेणीमा, श्रोताहरूलाई गजल सुन्न शेखर अस्तित्वको मुखारबिन्दुबाट हतार भइरहेको छ। अर्को एउटा गजल सुन्न चाहे, सुनाउन चाहे शेखर अस्तित्वको मुखारबिन्दुबाट
एउटा गजल अझै दिँदैछु।
ठुलो बुक बोक्नु भएको छ खेरि,
ए होइन, बुक होइन, यो
गजल डायरी,
हाँ, यो एउटा मात्रै डायरी हो, किनभने यो लिएर जानुपर्छ, होइन?
जहाँ गयो त्यहाँनिर
हजुर, अब त मेरो सब पहिचान नै यतैबाट हो, जहाँ जाँदा पनि, होइन?
एकदमै
यो गजल मैले विशेष गरेर तपाईँले जुन भन्नुभयो कि गजलमा के हो लयबद्धता हुनुपर्छ, बहरमै हुनुपर्छ भनेर केही जरुरी छैन, बहर भनेको त्यो लयको उर्दू नाम हो,
नाम
होइन, एकदम भाषागत, जस्तो हामीले संस्कृतकोबाट आएको छन्द हो,
छन्द
उर्दूमा बहर हो, होइन? अरू मिटर लय त्यस्तै हो यो। अनि यो गजलमा मैले भन्न खोजेको कुरा, यो मैले झ्याउरे छन्दमा लेखेको छु, है?
हुन्छ।
के स्वदेशी लयमा हृदयले लेख्ने रहरको खाँचो छ, स्वदेशी लयमा हृदयले लेख्ने रहरको खाँचो छ, गजलको लागि को भन्छ उर्दू बहरको खाँचो छ, मुना मदनको लयालु भाका को भन्दा कम छ र, मुना मदनको लयालु भाका को भन्दा कम छ र, महाकवि झैं हिमालय चुम्ने लहरको खाँचो छ। र नेपाली भाषा शब्दहरूको समृद्ध सागर हो। धेरै जना साथीहरूले गुनासो गर्छन्, हैन सर शेखर दाई, हामी नेपाली भाषामा त्यति शब्द छैनन्, काफिया भेटिँदैनन् हेन्तेन भनेर, हैन। मैले उहाँसँग निवेदन गर्छु, अनुरोध गर्छु कि प्रिय बन्धु साथीहरू आफ्नो अध्ययन बढाउने, अनि आफ्नो अध्ययन बढाउँदाखेरि नेपाली भाषाका सँगसँगै नेपाली थारू भाषा हो, मैथिली भाषा हो, अरू गुरुङ भाषा हो, तब हैन थुप्रै नेपालमा पनि हाम्रा आञ्चलिक विभिन्न भाषाहरू छन्, तिनी आफ्नो भाषाहरूका अत्यन्तै चिरपरिचित शब्दहरूलाई पनि नेपाली गजलमा ल्याएको भए कति राम्रो हुन्थ्यो भन्ने मेरो एउटा है कि नेपाली भाषा शब्दहरूको समृद्ध सागर हो, जानेर पनि नजान्नेलाई नहरको खाँचो छ। र ती डाँडा पाखा भिजाउँछन् आँखा बा आमा सरी नै, ती डाँडा पाखा भिजाउँछन् आँखा बा आमा सरी नै, र हुर्केसी छोरो यो भन्दै हिँड्यो सहरको खाँचो छ। र अन्तिम शेर कि यो सानो दुखले अर्जेको मुलुक होइन नि साथी हो, यो सानो दुखले अर्जेको मुलुक होइन नि साथी हो, अस्तित्वलाई जोगाउने जागृत प्रहरको खाँचो छ, स्वदेशी लयमा हृदयले लेख्ने रहरको खाँचो छ, गजलको लागि को भन्छ उर्दू बहरको खाँचो छ। धन्यवाद।
मैले मेची काली सम्झिएँ यति बेला, राष्ट्रियता सम्झिएँ यति बेला, तपाईँको गजलमा पनि त्यो कुरा आयो, र सानो दुःखले आर्जेको मुलुक होइन पृथ्वीनारायण शाहको त्यहाँ भनाई पनि आयो। र अन्तिम गजलको हामी त्यसलाई मक्ता भन्छौँ, त्यसमा तखलुसको प्रयोग, सचेत तखलुसको एउटा प्रयोग भएको छ, तपाईँको नाम पनि आएको छ। एकदमै दमदार गजलका निम्ति, सशक्त गजलका निम्ति हामी हार्दिक धन्यवाद दिन्छौँ। र शेखरसँगको भलाखुसारीलाई एकैछिन यहाँ रोक्छौँ, र तपाईँको बिचमा एउटा साङ्गीतिक अभिवेदना सँगसँगै छोटो व्यापारिक विश्राममा जान्छौँ।
तिमी आँखा छोपी तिमी माथि झुम्न खोज्ला, तिमी आँखा छोपिन हाँस, सफरहरूमा तिमी गोरे चो बन्द आऊ, लाग्छ जुनी र जुनी तिमीलाई दिल चढाऊ, सर्वस हो तिमी नै आत्मा को यो जुहारा, लाग्छ यो साथ मेरो युग युग को पुकारा,
ਆਰੇ नयाँ नेपालको समावेशी रेडियो।
फेरि पनि तपाईँलाई हार्दिक स्वागत छ आन्द्रणीय मनहरू। छोटो व्यापारिक विश्राम र एउटा साङ्गीतिक अभिव्यञ्जना जोड्यौं र शेखरजी तपाईँलाई पनि हार्दिक स्वागत छ।
धन्यवाद।
हामी नेपाली गजल साहित्यको कुरा गाउँ। नेपाली गजलको एउटा आधार स्तम्भ अझै यसको हिसाबमा भन्दैछु म खडा भएको पाउँदिन मैले पनि, तर लयमा बहरमा गजल लेख्ने केही स्रष्टा उहाँलाई गिन्नको लागि सीमित हुनुहुन्छ, तर पनि गजल लेख्ने धेरै स्रष्टा हुनुहुन्छ, उहाँहरूले गजल लेख्नु भएको छ। तपाईँले भने जस्तै आधुनिक भनेर भन्नुभएको छ, सिर्जना र साहित्यको कुनै विधा आधुनिक
हुँदैन, करेक्ट।
मैले जानेको पनि यही हो, आधुनिक र प्राचीन भन्ने हुँदैन साहित्य कुनै पनि विधा कुनै पनि संरचना। त्यो हिसाबमा म भन्दैछु नेपाली गजलको आधार अझ बलियो सशक्त बनाउनका लागि तपाईँले देखेको उपाय, तपाईँले देखेको विचार चाहिँ के?
मैले देखेको मुख्य विषय त यही हो कि सर्वप्रथम गजलको जुन 1400 वर्षको जुन एउटा आधारभूत जो अग्रजहरूले गजलका सृजना होइन मूल हाम्रा सृजकहरूले जन्मदाताहरूले र गजलको यो 1400 वर्षसम्म पालन पोषण गर्ने समस्त विश्वभरिका जुन हाम्रा नेपाली गजल लगायतका जतिका हाम्रा अग्रजहरू जुन एउटा मूलभूत आधारगत त्यसको संरचना बनाएका छन्, सर्वप्रथम त त्यो संरचनासँग होइन त्यसमा केही नहोस् होइन त्यो संरचनाभित्र रहेर अनि अब आधुनिक बनाउनको लागि आधुनिकतामा के हुनुपर्छ त आधुनिकतामा हाम्रो वर्तमान बोल्नुपर्छ, हाम्रो वर्तमानको जनताको पीडा देशको पीडा समयको पीडा
सबै
सबै वर्तमानको कुरा आउनुपर्छ, किनभने समय मात्र बदलिरहेको छ, समय नौलो छ, यो नौलो समयको कुरा आउनुपर्छ, गजल समयको सँगसँगै हिँड्नुपर्छ होइन। मेरो आधुनिकताको परिभाषा यो हो, यसमा दुईमा छैन होइन, गजल आफ्नो वर्तमान समयको ऐना हुनुपर्छ। कुनै पनि गजल आजको यदि तपाईँ गजल लेख्दै हुनुहुन्छ भने तपाईँको त्यो गजलमा तपाईँको यो वर्तमान झल्किनुपर्छ, तपाईँले वर्तमानले भोगेको पीडा वर्तमानले होइन प्रत्येक गरेको अनुभूति त्यो तपाईँको गजलमा हुनुपर्छ होइन। साहित्यको धर्म पनि यही हो मित्र।
मैले एउटा आफूले बोलेको कुरा सम्झिएँ।
हजुर,
बागमती रेडियोमा गजल बिम्ब भन्ने कार्यक्रम रोहित साईले चलाउनुहुन्छ।
अच्छा,
उहाँले एउटा प्रश्न गर्नुभएको थियो मलाई, गजल कस्तो हुनुपर्छ, गजल भनेको के हो भन्नुभएको थियो।
हजुर,
गजल भनेका गजलका आधारभूत प्राथमिक जो तत्त्वहरू छन् आधार छन् जुन सूत्र छ त्यसलाई नभाँचिकन समय सापेक्ष एउटा विधाको रूपमा हामीले अगाडि सार्नुपर्छ भनेको थिएँ। तपाईँले पनि यही कुरा यहाँ भन्नुभयो, बताउनुभयो, यसका निम्ति पनि हामी हार्दिक धन्यवाद दिन्छौँ। र तपाईँको अर्को एउटा गजल हामी सकभर यस्तो सुन्नेछौँ तपाईँको आवाज मार्फत गाइएको हुनेछ।
ठिक छ, मैले यो फेरि मैले सङ्कटकालको बेलाको मेरो अत्यन्त लोकप्रिय गजल मैले प्रस्तुत गर्न गइरहेको छु। हेर्नुहोस् मित्र, कुरो के हुन्छ भने धेरैजना साथीहरूलाई यस्तो पनि गुनासो हुन्छ कि होइन लयमा गजल हुन्छ त्यो एकदम कमजोर हुन्छ। होइन, त्यस्तो हुँदैन है। धेरैजनाको यस्तो सोच बनिरहेको होइन कि लयको गजल कमजोर हुन्छ, लयको गजलमा सशक्तता हुँदैन, त्यस्तो भन्ने कुरा हुँदैन मित्र। सशक्त भनेको भाव हुन्छ, सशक्त तपाईँको प्रस्तुति हुन्छ, सशक्त तपाईँकोले प्रयोग गर्नुभएका बिम्बहरू हुन्छन् होइन, त्यो हुनुपर्छ। बस एउटा गजल मैले प्रस्तुत गर्न गइरहेको छु। अब छोड त्यो आकाश र पातालको कुरा, अब छोड त्यो आकाश र पातालको कुरा, अब छोड त्यो आकाश र पातालको कुरा, आऊ मिलेर आज गरौँ हालको कुरा, आऊ मिलेर आज गरौँ हालको कुरा, दुनियाँका कुरा भोलि पर्सि गर्दै गरौँला, दुनियाँका कुरा भोलि पर्सि गर्दै गरौँला, सबभन्दा पहिले गर्नु छ नेपालको कुरा, सबभन्दा पहिले गर्नु छ नेपालको कुरा, चिसो सलाई जस्तो आज देश भइसक्यो, चिसो
सलाई जस्तो आज देश भइसक्यो चिसो सलाई जस्तो आज देश भइसक्यो र काँटीहरूले बिर्से बोल्ने खालको कुरा काँटीहरूले बिर्से बोल्ने खालको कुरा र कुल्चे र फुल काँडा भनी गर्छौ प्रमाणित कुल्चे र फुल काँडा भनी गर्छौ प्रमाणित कुल्चे र फुल काँडा भनी गर्छौ प्रमाणित कसले पत्याउला र हावा तालको कुरा अन्तिम शेर गजलको एक गन्तव्य मेरो पाउमा मुठीमा प्राण छ लक्ष्य मेरो पाउमा मुठीमा प्राण छ मन्दिल छ मेरो पाउमा मुठीमा प्राण छ मसँग के गर्छौ रजा भोकालको कुरा मसँग के गर्छौ रजा भोकालको कुरा अब छोड त्यो आकाश र पातालको कुरा आऊ मिलेर आज गरौं हालको कुरा सबभन्दा पहिले गर्नु छ नेपालको कुरा थ्याङ्क यू
निकै सुन्दर गजल राष्ट्रिय भावले ओत प्रोत भएको भरिएको गजल तपाईँले सुनाउनुभयो बहरमा लयमा लेख्दा दमदार हुँदैनन् सिर्जना भन्नेहरूका लागि प्रष्टै पारिदिनुभयो सिर्जनाले बोलिदियो हामी कार्यक्रमको निकै निकै डिलमा पुगिसकेका छौँ किनारामा आइपुगेका छौँ धेरै बलाकुसारी गराउँला 45 मिनटको अवधिमा धेरै बोलाउँला भन्ने चाह थियो मनभरि यो आशा सम्हाल्दै सम्हाल्दै यो स्टुडियोभित्र प्रवेश गरेको थिएँ तर शेखरसँग मैले धेरै छुटाइसकेको छु जस्तो महसुस मलाई भइरहेको छ यति बेला मेरा धेरै लाखौँ लाख श्रोताले यो कार्यक्रम सुनिरहनु भएको छ उहाँ श्रोतालाई र नेपाली गजल लेख्ने स्रष्टाहरूलाई अन्तिम सुझाव के छ तपाईँको
सर्वप्रथम त मैले सबैलाई प्रणाम गर्छु यो एफएमको माध्यमबाट नेपाल एफएमको माध्यमबाट यतिखेर मलाई सुनिराख्नुभएका सम्पूर्ण विश्वभरि छरिएका मेरा प्रिय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई शेखर अस्तित्वको तर्फबाट प्रणाम छ अनि सुझाव त के दिने हो गजललाई यस्तो नै माया गरिराख्नु होला गजलको माया नमार्नु होला अनि तपाईँ भन्नाले श्रोता भनेको नै गजलको एउटा समीक्षक पनि हुन्छ मैले देखेको कुरा के हो भने भारतमा जस्तो अखिल भारतीय मुसायराहरू हुन्छन् ठुल्ठुला मुसायराहरू हुँदाखेरि कुनै पनि शायरले यदि कुनै मिश्रा कुनै शेर बोल्दाखेरि यदि अलिकति त्यो बहरमा छैन अथवा अलिकति त्यसमा केही मिस्टेक छ भने त्यहाँ उपस्थित श्रोताहरूले उभिएर जनाब एक मिनट रोकिए भनेर टोक्छन् उहाँलाई टोक्छन् रोक्छन् है जरा ऊ मिश्रा फिर से पढिएगा आपका शेर एकचोटि फेरि पढ्नुहोस् भनेर आग्रह गर्छन् है त्यहाँनिर अनि यदि त्यो के गल्ती छ भने त्यही भन्छन् कि जनाब हजुर यो त तपाईँको शेर त भएन हजुर भनेर इन्डियामा मैले देखेको कुरा हो यो है थुप्रै कार्यक्रमहरूमा त्यहाँको श्रोताहरू पनि त्यस्ता जागृत छन् मैले तपाईँहरूसँग यही अनुरोध गर्छु कि हामीहरूलाई यथार्थ गजलको सत्य बाटोमा लगाउने तपाईँ एउटा असल समीक्षक खरो समीक्षक दरो समीक्षक मेरा पाठकहरू मेरा श्रोताहरू नै छन् होइन त्यसैले श्रोताहरूको यो ठुलो कर्तव्य हो यदि केही यस्तो हुँदैछ भने तपाईँहरूको सहयोग नेपाली गजलको लागि अत्यन्त आवश्यक छ भन्यो
अब अन्तिममा हामी एउटा तपाईँको गजल सुन्छौँ त्यसपछि छुटिन्छौँ
हजुर मैले अन्तमा एउटा शृङ्गारको गजल पढ्दैछु
किरै छ कुन्नी मेरो मुटु सँग करार तिम्रो किरै छ कुन्नी मेरो मुटु सँग करार तिम्रो किन यो मनले गरिरहन्छ विचार तिम्रो यो रातो टीका त्यो जुन तारा को छैन खाँचो यो रातो टीका त्यो जुन तारा को छैन खाँचो अधरले चुमी सजाई दिउला निधार तिम्रो किन यो मनले गरिरहन्छ विचार तिम्रो
र गजलको मक्ता दिँदैछु
कि मलाई थाहा छ कि मेरो अस्तित्व छौ तिमी नै मलाई थाहा छ कि मेरो अस्तित्व छौ तिमी नै सबैले भन्छन् मेरो गजलमा छ सार तिम्रो किन यो मनले गरिरहन्छ विचार तिम्रो
थ्याङ्क यू
तपाईँलाई पनि धन्यवाद बहुमूल्य विचार र अमूल्य समय प्रदान गरेर यहाँसम्म आइदिनु भयो शेखर अस्तित्वज्यू तपाईँलाई हार्दिक धन्यवाद कार्यक्रमका हामी मैजाडो गर्दैछौँ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छौँ र आजका अतिथिको कुरा सुन्नुभयो कस्तो लाग्यो के लाग्यो सुझाव सल्लाह र प्रतिक्रिया दिनुहोला त्यसका लागि सुझाव सल्लाहका लागि कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्कको ठेगानामा पत्रचार गर्नुहोला र कार्यक्रम त्रिवेणीको आफ्नै फेसबुक पेज एनएफएम प्रोग्राम त्रिवेणीमा र मेरो फेसबुक पेज धनराज वास्तविकमा पनि तपाईँले सुझाव सल्लाह र प्रतिक्रिया दिनुहोला आज बजेका गीत सङ्गीतका श्रेष्ठा द्रष्टालाई धन्यवाद आजका अतिथि शेखर अस्तित्वलाई धन्यवाद तपाईँले सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि प्रविधितर्फ बसेर साथ दिनुभयो प्रेम लुइटेललाई पनि हार्दिक धन्यवाद दिँदै म अर्को सातासम्मका लागि कार्यक्रम प्रस्तुता धनराज वास्तविक छुटिन्छु आउँदा जाँदा लाउँला पिरती नमस्कार शुभरात्री